السلام علیکم، یہ پارٹ ون ہے ناول کالی دنیا، حصہ دوم۔ یہ ناول نابینا خواتین و حضرات کی خدمت میں پیش کی جا رہی ہے۔ آواز کمل خلیل، پیشکش کرتبہ آڈیو لائبریری، مصنف مظہر کریم ایم اے۔ مزید کتب کی ریکارڈنگ کے لیے رابطہ کریں 03002919600 اور 03212138225۔ تو آئیے سنتے ہیں پارٹ ون، چند باتیں۔ محترم قارئین، سلام مسنون۔ کالی دنیا کا دوسرا اور آخری حصہ آپ کے ہاتھوں میں ہے۔ کالی دنیا اور کالے جادو کے بارے میں تقریباً ہر شخص اتنا تو جانتا ہی ہے کہ اسے انتہائی خطرناک جادو سمجھا اور کہا جاتا ہے۔ اس کے ساتھ ساتھ کالے جادو کا عمل کرنے والے نہ صرف اپنی روحیں شیطان کے حوالے کر دیتے ہیں، بلکہ ان کے جسم اور ان کی خوراک بھی غلاظت اور گندگی پر مشتمل ہوتی ہے۔ گندگی اور غلاظت کالے جادو کی بنیاد ہے۔ اس کے باوجود لوگ اپنی دنیاوی اور سفلی خواہشات کو پورا کرنے، اپنے مخالفوں سے انتقام لینے کے لیے اس کالی دنیا کے پیروکار بن کر نہ صرف دنیا دین و دنیا بلکہ اپنا سب کچھ گنوا بیٹھتے ہیں۔ کالی دنیا کے بارے میں آپ اب تک کافی کچھ جان چکے ہوں گے اور حصہ دوم میں مزید بھی اس بارے میں پڑھ لیں گے۔ میں نے دانستہ اس کالی دنیا کی گندگی اور غلاظت کو قارئین کے سامنے کھل کر ظاہر نہیں کیا، بلکہ اشاروں کنائیوں میں بات کی ہے، کیونکہ میں نہیں چاہتا کہ میں اس گندگی اور غلاظت سے اپنے قلم کو آلودہ کروں اور میرے خوش ذوق قارئین کے دل و دماغ پر کوئی بوجھ پڑے۔ البتہ اس ناول کو پڑھنے کے بعد میرے قارئین کم از کم اس بات کو اچھی طرح جان سکیں گے کہ انسان کو لالچ، تما، ہوس اور انتقام میں اس قدر آگے نہیں بڑھ جانا چاہیے کہ وہ انسانیت کے درجے سے بھی گر جائیں۔ اس کالی دنیا کے شیطانوں کا سب سے زیادہ شکار خواتین بنتی ہیں، اس لیے خواتین کو کالی دنیا اور کالے جادو کے پیچھے بھاگنے کی بجائے اپنے مسائل اور اپنے مصائب کے لیے اللہ تعالیٰ کے حضور گڑگڑانا چاہیے۔ وہ قادر متعلق بھی ہے اور مالک بھی۔ اس کے سامنے جھولی پھیلانے والا کبھی خالی واپس نہیں لوٹتا۔ صرف خلوص اور ایمان ہے۔ مجھے یقین ہے کہ یہ ناول پڑھ کر میرے قارئین عموماً اور خواتین خصوصاً کالی دنیا کے شیطانوں سے، چاہے وہ کسی بھی روپ میں ہوں، چاہے وہ کالا جادو کرنے کا دعویٰ کرتے ہوں یا گندگی اور غلاظت سے کالے جادو کا توڑ کرنے کا، وہ سب کے شیطان کے پیروکار ہیں اور شیطان کے پیروکاروں سے فلاح اور بھلائی کی امید رکھنا اپنے آپ کو دھوکہ دینے کے مترادف ہے۔ اپنی آرا سے مجھے ضرور آگاہ کیجیے گا۔ اب اجازت دیجیے۔ وسلام۔ مظہر کریم ایم اے۔ عمران کی کار تیزی سے دیوان پورا قصبے کی طرف بڑی چلی جا رہی تھی۔ سڑک پر بسیں اور ٹرک تو کبھی کبھار نظر آ رہے تھے، لیکن کاروں کی تعداد خاصی کم تھی۔ اس نے ٹائیگر کو ہدایت دے کر دیوان پورا بھجوا دیا تھا اور آج ٹائیگر کی طرف سے کال آنے پر وہ خود اپنی کار میں دیوان پورا کی طرف اڑا چلا جا رہا تھا۔ مسلسل ڈرائیونگ کرتے ہوئے اسے 2 گھنٹے ہو گئے تھے اور اس کی توقع کے مطابق ابھی آدھے گھنٹے کا سفر باقی تھا۔ پھر موڑ مڑتے ہی اس نے بے اختیار بریک لگا دیے، کیونکہ موڑ مڑتے ہی ایک آدمی دونوں ہاتھ اٹھائے سڑک کے عین درمیان میں اس طرح کھڑا تھا کہ جب تک سڑک کی سائڈ پر کار نہ اتاری جائے تو اسے بچایا نہ جا سکتا تھا، اور وہاں سڑک کی سائڈیں کافی گہرائی میں تھی اور تیز رفتار کار نہ صرف الٹ سکتی تھی بلکہ نہ جانے کتنی کلابازیاں بھی کھانی ضروری تھی۔ اس لیے عمران نے بریک لگائے اور کار اس آدمی کے سامنے جا کر رک گئی۔ اور اب عمران نے غور سے دیکھا تو اسے یہ آدمی عجیب سا دکھائی دیا۔ اس کی شیپ بڑی ہوئی تھی اور سر کے بال بھی کاندھوں تک تھے۔ इसने सुर्ख रंग का खुले घेरे का कुर्ता और सलवार पहनी हुई थी। एक सिया रंग की चादर इसके दोनों कंधों पर मौजूद थी। कार रुकते ही वो तेजी से साइड पर हुआ और पलक झपकते ही वो कार का दरवाजा खोलकर साइड पर बैठ गया। इसके अंदाज में बेहद फुर्ती थी, हालांकि बाजारी इसकी उम्र काफी दिखाई दे रही थी। इमरान ने इसके बैठते और दरवाजा बंद होते ही लाशौरी तौर पर कार आगे बढ़ा दी। मेरा नाम रफीक है, तुम जिससे मिलने जा रहे हो इससे सब कुछ छीन लिया गया है ताकि तुम आगे ना बढ़ सको, और इसे असल नाम जबान पर लाने से रोक दिया गया है। कार रोको, कार रोको, इस आदमी ने तेजी से खुद ही बोलते बोलते यकलक्त इस तरह चीखते हुए कहा कि इमरान ने लाशौरी तौर पर ब्रेक लगाई और उसके साथ ही वो आदमी जिस फुर्ती से अंदर बैठा था इससे भी ज्यादा फुर्ती से बाहर निकला और दरवाजा बंद करके वो खिड़की पर झुक गया। सुना आखिरी बात, इसे शराब पिला दी गई है, नशे में वो असल नाम ले देगा, रफीक ने भर्राए हुए लहजे में कहा और तेजी से मुड़ा और इस तरह दौड़ता हुआ सड़क की साइड पर गहराई में उतरता चला गया कि इमरान हैरत से पलके झपकाता रह गया। वो खुद अपने आप को फुर्तीला समझता था, लेकिन इस रफीक की फुर्ती देखकर वो वाकई हैरान रह गया था। रफीक ने अब तक जो किया था और जो कुछ कहा था इस दौरान इमरान को एक लफ्ज भी मुंह से निकालने का मौका ना मिला था या दानिस्ता मौका ना दिया गया था, लेकिन रफीक की गहराई में उतरते ही इसने बेख्तियार एक तवील सांस लिया, उसके साथ ही कार आगे बढ़ा दी। इसका मतलब है कि शैतानी ताकतें अपने दिफा के लिए हरकत में आ गई हैं, इमरान ने बड़बड़ाते हुए कहा। लेकिन ये असल नाम क्या है, ये कौन हो सकता है जिसे असल कहा गया है? क्या वो पाकिस्तान में काले जादू के नेटवर्क का सरगना है? इमरान के जहन में गूंजा, उसके साथ ही इसे अल्लामा हसन का खान का वो फिक्र याद आ गया कि सेठ बरखुदार से तुम्हें आगे बढ़ने का रास्ता मिल सकता है। इसका मतलब है कि सेठ बरखुदार मंजिल नहीं बल्कि निशाने मंजिल है, इमरान ने बड़बड़ाते हुए कहा और फिर थोड़ी देर बाद इसे कस्बे के आसार दिखाई देने लगे और इस सड़क की साइड पर लगा हुआ एक देव हैकर बोर्ड नजर आने लग गया, जिस वक्त हुकूमत की तरफ से कस्बे का नाम, इसका मुख्तसर सा तारीखी पसे मंजर, आबादी की तादाद और ऐसी ही दूसरी जरूरी मालूमात दर्ज थी। ऐसे बोर्ड हाल ही में पूरे दारुल हुकूमत में लगाए गए थे। टाइगर ने फोन पर कहा था कि कस्बे में दाखिल होते ही एक सुर्ख रंग का बोर्ड नजर आएगा जिस पर किसी फैक्ट्री का नाम लिखा हुआ है, उसके साथ ही एक चार दीवारी से बंद आता है, टाइगर वही मौजूद है। इमरान ने अब कार की रफ्तार आहिस्ते कर दी और सुर्ख रंग का बोर्ड तलाश करने लगा। अभी थोड़ा आगे जाकर जैसे ही वो एक तंग सा मोड़ मुड़ा तो इसे सुर्ख रंग का एक जहाजी साइज का बोर्ड नजर आने लगा। इसने कार बोर्ड के करीब जाकर रोक दी। बोर्ड के अकब में वसी चार दीवारी थी और इसका बड़ा सा गेट सामने के रुख पर था, लेकिन ये गेट बंद था। इमरान ने मखसूस अंदाज में तीन बार हॉर्न बजाया तो फाटक खुला और एक मुसल्ला आदमी बाहर आ गया। किससे मिलना है, इस आदमी ने करीब आकर कदे सख लहजे में कहा। टाइगर होगा, यहाँ दारुल हुकूमत से आया है, इसे कहो कि अली इमरान बाहर मौजूद है, इमरान ने कहा। अच्छा, इस आदमी ने कहा और तेजी से वापस मुड़कर फाटक में गायब हो गया। थोड़ी देर बाद फाटक खुला तो टाइगर बाहर आ गया। इसने करीब आकर इमरान को सलाम किया। इस दौरान नकब में फाटक खुल गया था। बॉस, आप कार अंदर ले आए फिर बात होगी, टाइगर ने कहा और एक साइड पर हो गया तो इमरान ने कार अंदर की तरफ मोड़ दी। वसी और इस चार दीवारी के अंदर कोने में दो इमारतें बनी हुई थी, बाकी पूरा एरिया खाली था। अलबत्ता एक इमारत फाटक की साइड पर बनी हुई थी। फाटक खोने वाले मुसल्ला आदमी ने इमरान को कार एक साइड पर करके फाटक के करीब रोकने का कहा, तो इमरान ने कार वहीं मोड़कर और जरा आगे करके रोक दी। इस दौरान टाइगर भी वापस आ गया था। आइए बॉस, टाइगर ने कहा, तो इमरान दरवाजा खोल कर नीचे उतर आया। फिर बरामदे की सीढ़ियां चढ़कर वो दोनों एक स्टिंग रूम के अंदाज में सजे हुए कमरे में पहुंच गए। बॉस, ये बाजार है, फैक्ट्री एरिया है, लेकिन दरअसल ये मंशियात के स्मगलरों का वेयर हाउस है। यहाँ का इंचार्ज करामत है, इससे दारुल हुकूमत से राब्ता किया गया है। करामत का यहाँ काफी होल्ड है, इसलिए मैंने करामत से कहा कि वो इस सेठ बरखुरदार के बारे में हमें तफसीलात बताए। तो इसने एक आदमी को कॉल किया। इसका कहना है कि ये आदमी सेठ बरखुरदार के पास 10 साल तक इसके घर में काम करता रहा है। अब वो काम छोड़ चुका है, लेकिन सेठ बरखुरदार के बारे में इससे ज्यादा कोई नहीं जानता। अभी आदमी नहीं पहुंचा, बस आने ही वाला होगा, टाइगर ने बैठते ही तफसील से रिपोर्ट देते हुए कहा। तो इमरान ने इस बात में सर हिला दिया और फिर थोड़ी देर बाद दरवाजा खुला और एक अधेड़ उम्र आदमी अंदर दाखिल हुआ। इसने सलाम किया और फिर वो खाली कुर्सी पर बैठ गया। मेरा नाम हामिद है साहब, और मैं सेठ बरखुरदार के पास काम करता रहा हूँ। करामत साहब ने हुक्म दिया है कि मैं आपसे मिलूं। आने वाले ने अपना तारुफ कराते हुए कहा, ये बताओ हामिद के सेठ बरखुरदार का काले जादू से क्या ताल्लुक है। इमरान ने कहा तो हामिद बेख्तियार चौंक पड़ा। ओ, मैं समझा था कि आप कुछ और पूछेंगे। बहरहाल ये बात तो सब जानते हैं कि दीवान-ए-पूरा में सेठ बरखुरदार से बड़ा आमिल काले जादू का और नहीं है, हामिद ने कहा। क्योंकि हमने सुना है कि इसका चाय का होटल है, जबकि ऐसे काम करने वाले दूसरा काम तो नहीं किया करते, इमरान ने कहा। आप दुरुस्त कह रहे हैं, लेकिन सेठ बरखुरदार दौलत इकट्ठी करने के पीछे पागल हैं। इसका बस नहीं चलता कि वो जमीन खोद कर दौलत निकाल ले, इसलिए वो ये होटल वाला काम भी कर रहा है, क्योंकि चाय के कारोबार में मुनाफे की शरह बहुत ज्यादा है और सुना है कि वहाँ हर वक्त रश रहता है, और ऐसा भी काले जादू की ताकतों की वजह से होता है। वो ताकतें दूर दूर से ग्राहकों को घेर कर ले आती हैं, हामिद ने मुसलसल बोलते हुए कहा। जरूरी है कि वो कारोबार करके दौलत कमाए, या शैतानी ताकतें इसे दौलत नहीं लाकर दे सकती, इमरान ने कहा। मुझे नहीं मालूम जनाब कोई पाबंदी होगी, वरना सेठ बरखुरदार का बस चले तो वो दीवाने पूरा के हर घर से दौलत उठा ले, हामिद ने जवाब दिया। काले जादू का काम वो कब करता है और क्या करता है, इमरान ने पूछा। ये काम वो रात को करता है, रात 10 बजे से लेकर रात 12 बजे तक का वक्त मुकर्रर किया हुआ है इसने, और लोग दूर दूर से इसके पास आते हैं और इसे मुंह मांगा मुआवजा भी देते हैं, हामिद ने जवाब दिया। इसके पास कौन सी ताकतें हैं, इमरान ने पूछा। जनाब मुझे तो मालूम नहीं, अलबत्ता कभी कभार घर में ऐसी आवाजें सुनाई देती थी जैसे बड़े बड़े परिंदे उड़ रहे हों। इनके परों से निकलने वाली आवाजें साफ सुनाई देती थी, और कभी किसी के मुकरवा अंदाज में हंसने की आवाज आती थी। इस तरह और भी बेशुमार बातें हैं, हामिद ने जवाब दिया। तुमने इसकी मुलाजमत क्यों छोड़ दी, इमरान ने पूछा। वो बेहद कंजूस आदमी है जनाब, पैसा रो रो कर खर्च करता है, लेकिन इसके मुलाजिम भी इसकी शैतानी ताकतों के काबू में होते हैं, इसलिए कोई ना इसके खिलाफ बोल सकता है और ना ही इसे छोड़ सकता है। लेकिन मेरी जान इस तरह छूट गई कि मुझसे एक गलती हो गई, लेकिन चूंकि मेरी गलती से इसे खासा माली नुकसान ना हुआ था, इसलिए इसने मुझ पर रहम खाकर मुझे मुलाजमत से निकाल दिया। मैंने भी अल्लाह का शुक्र अदा किया, हामिद ने जवाब देते हुए कहा। वो काला जादू किस तरह करता है, इमरान ने पूछा। मुझे नहीं मालूम, البتہ وہ ان لوگوں سے جن کے لیے کام کراتا ہے، ان کے مخالفوں کے اترے ہوئے ناخون، ان کے سروں کے بال، ان کی وہ ٹوٹی ہوئی کنگھی جو ان کے زیر استعمال رہی ہو، ان کا بول و براز، تھوک غرض کے ہر وہ غلیظ چیز جو منگوائی جا سکتی ہے منگواتا ہے، اور پھر ان چیزوں کے ذریعے اس پر کسی شیطانی طاقت کی بھینٹ دے کر اس آدمی پر مقرر کر دیتا ہے جس پر کالا جادو کرنا ہو، اور پھر یہ چیزیں کسی پرانے قبرستان، کنویں یا گھر یا کسی اور جگہ پہنچوا دیتا ہے۔ حامد نے تفصیل بیان کرتے ہوئے کہا تو عمران اور ٹائیگر دونوں اسے حیرت سے دیکھنے لگے۔ یہ کیا کہہ رہے ہو، گندگی بھی؟ عمران نے حیرت بھرے لہجے میں کہا۔ جناب یہ کالا جادو ہے، انتہائی خوفناک سریع الاثر جادو ہے، اس میں خنریز، الو، چمگادڑ کا گوشت اور گندگی نہ صرف کھائی جاتی ہے بلکہ مخالفوں کو کھلائی بھی جاتی ہے۔ عورتیں تو ہر حد کراس کر جاتی ہیں، اپنے شوہروں، خوش دامنیوں، جٹھانیوں، دیورانیوں، کئی شرعی تعلقات رکھنے والوں کو اپنے قابو میں رکھنے کے لیے ہر حد سے گزر جاتی ہیں، اور ایسے ایسے بھیانک اقدام کیے جاتے ہیں کہ آپ کو بتا نہیں سکتا۔ حامد نے کہا تو عمران اور ٹائیگر کے جسموں میں سردی کی لہریں سی دوڑنے لگی۔ اس کا مطلب ہے کہ اس سیٹ کی مرضی کے بغیر تو اسے ہاتھ تک نہ لگایا جا سکتا ہوگا، عمران نے کہا۔ نہیں جناب، ایک بار میں نے سیٹ کو مار کھاتے بھی دیکھا ہے۔ ایک فقیر سا آدمی اس کے ہوٹل کے سامنے سے گزرا تو اس نے سیٹ کو گالیاں دینا شروع کر دی، سیٹ نے بھی جواباً گالیاں دینی شروع کر دی، تو وہ فقیر ہوٹل میں گھس آیا اور پھر اس نے سیٹ کو اتنا مارا کہ سیٹ بے ہوش ہو کر گر پڑا۔ میں بھی وہیں موجود تھا، لیکن ہم سے ہمت ہی نہ ہوئی کہ ہم اس فقیر کو پکڑتے۔ یوں لگتا تھا کہ جیسے اس فقیر کے جسم کے گرد کوئی نورانی حالہ موجود تھا جس نے ہمیں روک رکھا تھا۔ پھر وہ فقیر اسے گالیاں دیتا اور جہنم کا ایندھن کہتا ہوا چلا گیا۔ سیٹ کو بڑی مشکل سے ہوش میں لایا گیا اور وہ گھر میں ایک ہفتہ پڑا ہائے ہائے کرتا رہا۔ میں نے ڈرتے ڈرتے اس سے اس فقیر کے بارے میں پوچھ لیا تو اس نے صرف اتنا کہا کہ وہ روشنی کا آدمی تھا اور روشنی کے سامنے اندھیرا کیا کر سکتا ہے۔ حامد نے جواب دیتے ہوئے کہا تمہیں معلوم ہے کہ سیٹ نے یہ کالا جادو کس سے سیکھا ہے؟ کون ہے اس کا استاد؟ عمران نے کہا نہیں جناب، بس اتنا سنا ہے کہ سیٹ بچپن میں گھر سے بھاگ گیا تھا اور کسی ایسے آدمی کے ہاتھ لگ گیا تھا جو کالے جادو کا ماہر تھا، اس نے اسے بھی کالا جادو سکھا دیا اور پھر سیٹ دیوان پورا میں رہنے لگا۔ حامد نے جواب دیتے ہوئے کہا کیا وہ کھلے عام یہ سب کچھ کرتا ہے؟ عمران نے پوچھا نہیں جناب، بظاہر تو اس کا چائے کا ہوٹل ہے، یہ ساری کاروائی تو گھر میں رات کو کی جاتی ہے۔ ویسے اس بارے میں معلوم تو سب کو ہے لیکن کھل کر کوئی بات نہیں کرتا، سب ڈرتے ہیں اس سے، حامد نے جواب دیتے ہوئے کہا۔ ٹھیک ہے، اب تم جا سکتے ہو ٹائیگر، اسے معاوضہ دے دو، عمران نے کہا۔ تو حامد نے اٹھ کر سلام کیا، اس کے ساتھ ہی ٹائیگر بھی اٹھ کھڑا ہوا اور پھر وہ اسے لے کر کمرے سے باہر چلا گیا۔ اللہ کی پناہ، ایسے لوگ بھی رہتے ہیں اس دنیا میں، عمران نے جھرجھری لے کر بڑبڑاتے ہوئے کہا۔ تھوڑی دیر بعد ٹائیگر واپس آ گیا۔ باس، کیا یہ دوست کہہ رہا تھا؟ مجھے تو یقین نہیں آ رہا تھا کہ اس طرح گندے لوگ بھی ہوتے ہوں گے، ٹائیگر نے واپس آ کر کہا۔ اسے جھوٹ بولنے کی کیا ضرورت تھی، ویسے بھی اس کا لہجہ بتا رہا تھا کہ وہ سچ بول رہا ہے، لیکن اب اس سیٹ برخوردار کے ذریعے کیسے آگے بڑھا جائے، عمران نے کہا۔ میں نے باہر حامد سے یہ بات کی تھی کہ ہم اس کے استاد تک پہنچنا چاہتے ہیں، اس کا کیا طریقہ ہو سکتا ہے؟ تو حامد نے ایک بات کہی ہے، ٹائیگر نے کہا تو عمران چونک پڑا۔ کیا بات؟ عمران نے کہا۔ اس نے بتایا کہ سیٹ برخوردار سونے سے پہلے انتہائی تیز دیسی شراب پیتا ہے اور اکثر بے ہوش ہو جاتا ہے اور اس کا ذہن اس کے قابو میں نہیں رہتا. ایسی حالت میں اس سے جو پوچھا جائے وہ بتا دیتا ہے, ٹائگر نے کہا. تو پھر رات کو اس کے گھر اس وقت ریٹ کیا جائے جب وہ نشے میں ہو, عمران نے کہا. لیکن بوس اس کی شیطانی طاقتیں رکاوٹ نہیں بنے گی, ٹائگر نے کہا. نان سینس, یہ بات تم نے سوچی ہی کیوں ہے؟ سنا نہیں تم نے کہ ایک عام سے فقیر نے اس کی درگت بنا دی تھی؟ کہاں تھے اس وقت اس کی طاقتیں؟ یہ تاریکی کی کاری طاقتیں ہیں اور ہمارے پاس پاکیزگی, وضو میں رہنا اور روشن کلام موجود ہے. اس کے مقابل یہ طاقتیں کیا حیثیت رکھتی ہیں؟ عمران نے غصے لہجے میں کہا. آئی ایم سوری باس, ٹائگر نے شرمندہ سے لہجے میں کہا. آئندہ ایسا خیال بھی ذہن میں نہ لانا, عمران نے اسی طرح غصے لہجے میں کہا. سوری باس, آئندہ خیال رکھوں گا, ٹائگر نے کہا. اوکے, اب ہم نے اس شیر برخدا سے پوچھ گچھ کرنی ہے. کوئی آدمی یہاں سے ساتھ لے لو جو ہمیں اس کے گھر تک پہنچا دے, عمران نے کہا. اس حامد کو کہہ دیتے ہیں, ٹائگر نے کہا. نہیں, یہ اس کا ملازم رہا ہے, اس سے ذہنی طور پر معروف رہا ہے, اس لیے ہو سکتا ہے کہ یہ خوف کی وجہ سے کوئی چکر چلا جائے, عمران نے کہا. ٹھیک ہے باس, میں کرامت سے بات کرتا ہوں, ٹائگر نے کہا اور اٹھ کر کمرے سے باہر چلا گیا. اور اس کی واپسی کچھ دیر بعد ہوئی. باس, کرامت نے کہا ہے کہ وہ اس شیر کو اس وقت اٹھوا لے گا جب وہ نشے میں ہوگا تاکہ وہ آپ کو معلومات مہیا کر سکے, ٹائگر نے کہا. کرامت یا اس کے آدمی اس سے خوفزدہ نہیں ہوں گے, عمران نے کہا. نہیں باس, یہ موٹے دماغ کے عملی لوگ ہیں, یہ کسی جادو وغیرہ پر سرے سے یقین ہی نہیں رکھتے, ٹائگر نے کہا. تو عمران بے اختیار مسکرا دیا. تمہاری بات درست ہے, یہ لوگ چونکہ عملی لوگ ہیں اس لیے پرواہ نہیں کرتے, ورنہ موٹے دماغ کے لوگ تو ان پر عمدہ اعتقاد رکھتے ہیں, عمران نے کہا. تو ٹائگر نے اس بات میں سر ہلا دیا. اور پھر تقریباً 3 گھنٹوں بعد ایک آدمی نے آ کر انہیں اطلاع دی کہ سیٹ برخوردار عمارت کے تہ خانے میں پہنچا دیا گیا ہے. تو وہ دونوں اٹھ کر تہ خانے میں پہنچ گئے. یہاں ایک کرسی پر ایک اونچا لمبا اور مضبوط جسم کا مالک آدمی, جس کے سر پر بالوں کا گچھا سا نظر آ رہا تھا, ڈھلکے ہوئے انداز میں پڑا تھا. کیا اسے بے ہوش کیا گیا ہے؟ عمران نے اس آدمی سے پوچھا جو انہیں یہاں لے آیا تھا. نہیں جناب, یہ نشے میں دھوتے, اس آدمی نے جواب دیا. یہاں کوئی رسی ہوگی تاکہ اسے باندھا جا سکے, عمران نے کہا. یس سر, میں لے آتا ہوں, اس آدمی نے جواب دیا اور کمرے سے باہر چلا گیا. تھوڑی دیر بعد وہ رسی کا ایک بنڈل لے کر آ گیا. تو ٹائگر نے رسی لے کر اسے واپس بھیج دیا اور بالکل اس نے سید برخوردار کو کرسی پر رسی کی مدد سے باندھ دیا. اس کی گردن کے عقبی حصے میں چٹکی بھرو تاکہ اس کے ذہن پر چھائے ہوئے نشے کا اثر ختم ہو جائے, عمران نے کہا. تو ٹائگر نے اس بات میں سر ہلا دیا. کیونکہ انڈر ورلڈ میں کسی شرابی کو نشے سے نکالنے کے لیے یہ طریقہ عام تھا, اس نے شیر برخوردار کی گردن کے عقبی حصے میں زور سے چٹکی بھری. تو شیر برخوردار کے جسم کو اس طرح جھٹکا لگا جیسے سینکڑوں وولٹیج کا الیکٹرک کرنٹ اس کے جسم میں اچانک دوڑ گیا ہو. کسی چٹکی پر اس نے کراہتے ہوئے آنکھیں کھولنے کی کوشش کی, لیکن پھر اس کی آنکھیں بند ہو گئیں اور جسم دھڑک گیا. وہ آگے نشے میں پوری طرح دھت تھا. ایک اور زوردار چٹکی بھرو, عمران نے کہا. تو ٹائگر نے ایسا ہی کیا اور اس بار شیر برخوردار چونک کر سیدھا ہو گیا. اس کی چھوٹی چھوٹی آنکھیں کھل گئیں, لیکن ان میں ابھی دھند سی چھائی ہوئی تھی جو آہستہ آہستہ دور ہو گئی. اس کی آنکھوں میں شعوری چمک ابھر آئی. مم میں کہاں ہوں, تم کون ہو؟ شیر برخوردار نے ادھر ادھر अभी सामने बैठे हुए इमरान और टाइगर की तरफ देखते हुए कहा, तुम सेठ बरखुरदार हो, काले जादू के माहिर। क्यों? इमरान ने कहा। तो सेठ बरखुरदार ने एक तवील सांस ली। अब कहाँ का माहिर रह गया हूँ, सब कुछ तो वापस ले लिया गया है मुझसे, कोई ताकत नहीं छोड़ी, तो अब मैं कहाँ रह गया हूँ माहिर? सेठ बरखुरदार ने ऐसे लहजे में कहा जैसे वो लाशऊरी तौर पर बोल रहा हो। इमरान इसके बोलने के अंदाज से ही समझ गया कि नशे का असर अभी तक इसके जहन पर मौजूद है। किसने वापस ले ली है ताकतें? इमरान ने पूछा। बड़े उस्ताद ने, बड़े उस्ताद कालू कारीगर ने, वो बड़ा उस्ताद है, सेठ बरखुरदार ने कहा। लेकिन जैसे ही इसके मुंह से ये फिक्र निकले, इसका चेहरा एक लख इस तरह बिगड़ गया जैसे किसी ने इसकी गर्दन शिकंजे में ले ली हो। इसकी आंखें उबल कर बाहर आने लगी, जबान भी खुले हुए मुंह से बाहर निकलने लगी। ये क्या हो रहा है? टाइगर ने चौंक कर कहा। लेकिन इमरान ने फौरन ही लाहौल पड़कर इस पर फूंक मारी और उसके साथ ही सेठ बरखुरदार की हालत नॉर्मल होना शुरू हो गई। कौन है ये कालू कारीगर, कहाँ रहता है? इमरान ने सख्त लहजे में कहा। मम्मा मैं नहीं बता सकता, वो मुझे हलाक कर देगा, वो बड़ा उस्ताद है, वो पाखरा का बड़ा आदमी है, मैं नहीं बता सकता। सेठ बरखुरदार ने जोर जोर से सर को दाएं बाएं मारते हुए कहा। पाखरा कहाँ है? इमरान ने पूछा। पाखरा यंगू शहर का पुराना नाम है, लोग अब भी इसे पाखरा कहते हैं, सेठ बरखुरदार ने जवाब दिया। तुम्हारा उस्ताद पाखरा में कहाँ रहता है, क्या करता है? इमरान ने कहा। वो दानिश्ता कालू कारीगर के अल्फाज मुंह से ना निकाल रहा था क्योंकि इसने देख लिया था कि कालू कारीगर का नाम मुंह से लेते ही सेठ बरखुरदार की हालत खराब होने लग गई थी। कोशी महल्ले में, काली देवी के मंदिर में, सेठ बरखुरदार ने जवाब दिया। इसके साथ ही इसकी आंखें बंद हो गईं और गर्दन ढलक गई। इस पर दोबारा नशे की कैसे तारीफ हो गई थी। किसी ऐसे आदमी का मालूम करो जो यंगरू या पाखड़ा के बारे में जानता हो, इमरान ने टाइगर से कहा। तो टाइगर से हिलाता हुआ उठा और कमरे से बाहर चला गया, जबकि इमरान होंठ भींचे सामने बैठे सेठ बरखुरदार को देखने लगा। जिसके बारे में हामिद ने जो कुछ बताया था वो सब इसके जहन में घूमने लगा। अल्लाह ताला इस पर रहम करे, और क्या कहा जा सकता है? इमरान ने चंद लम्हे से गौर से देखने के बाद एक तवील सांस लेते हुए कहा। बॉस, पाखड़ा या यंगूर यहाँ से 200 किलोमीटर दूर आजम नगर से पहले एक बड़ा शहर नुमा टाउन है, टाइगर ने कहा। तो भी वहाँ चला जाए, क्या वहाँ का कोई आदमी मिला है? इमरान ने उठते हुए कहा। नहीं, वहाँ का कोई आदमी नहीं मिला, अलबत्ता यंगूर के एक अंडरवर्ल्ड के आदमी की टिप मिली है। इसका नाम हाशू है और वो मंशियात की स्मगलिंग में मुलविस है। कहा जाता है कि खासा जीदार और तेज तरार आदमी है, टाइगर ने कहा। ठीक है, इन्हें कह दो कि इसे वापस इसके घर भिजवा दें और फिर आ जाओ। तुम्हारी कार कहाँ है? इमरान ने बैरूनी दरवाजे की तरफ बढ़ते हुए कहा। यहाँ मौजूद है, मैं ले आता हूँ, इसके बारे में बात हो गई है, वो इसे वापस भिजवा देंगे। आइए, मेरी कार भी वापस दारुल हुकूमत भिजवा दी जाएगी, टाइगर ने जवाब दिया। तो इमरान ने असबात में सर हिला दिया। एक बड़े कमरे में इस वक्त एक अधेड़ उम्र आदमी कुर्सी पर बैठा हुआ था। इसने मकामी लिबास पहना हुआ था और इसके चेहरे पर परेशानी के तासीर मौजूद थे। वो अपने सामने फर्श पर बिछी हुई दरी को इस तरह देख रहा था जैसे इसके सामने दरी पर कोई आदमी बैठा हो, लेकिन वाज़ाही दरी खाली थी। कमरे में इसके अलावा और कोई आदमी मौजूद ना था। ये नॉवेल काली दुनिया का हिस्सा 2 का बकिया हिस्सा पार्ट 2 में समाप्त फरमाएं।